السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہردم رواں ہیں زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. ہمارا پروگرام آپ تک پہنچانے کے لیے ہمارے ساتھ پروڈیوسر ہیں انجم ہیرڈ گل. ہمارا یہ پروگرام نشر ہو رہا ہے پاکستان اور بھارت میں ریڈیو پر براہ راست میڈیم ویو 972 پر اور انٹرنیٹ پر وائس آف امریکہ اردو کی ویب سائٹ اردو voa.com پر اور اردو voa کے فیس بک پیج پر جس کا لنک ہے facebook.com/voa. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. آج کا پروگرام شروع کرتے ہیں. 3 سے 5 یا 10 سال میں شہروں میں جنگل اگائیے. سننے میں تو یہ بہت عجیب لگتا ہے کہ بھلا شہروں میں جنگل, اور وہ بھی صرف 3 سے 10 سال میں کیسے لگایا جا سکتا ہے. لیکن شہروں میں جنگل لگانے کی ایسی کوششوں میں مصروف ہیں جنگلات اور آب و ہوا کے شعبے سے متعلق کچھ ماہرین اور شہروں کو آلودگی سے پاک کرنے کے عزم سے وابستہ کچھ تنظیمیں اور عام شہری. اور آج ہم نے اس پلیٹ فارم پر اکٹھا کیا ہے ان میں سے کچھ ماہرین اور تنظیموں سے وابستہ افراد کو, جن میں شامل ہیں پاکستان کی وفاقی وزارت ماحولیات کے انسپکٹر جنرل آف فارسٹ سید محمود ناصر, پاکستان کی رکن قومی اسمبلی اور سابق پارلیمانی سیکرٹری کلائمیٹ چینج رومینا خورشید عالم, پاکستان کے لگ بھگ 800 فارسٹرز کے ایک نیٹ ورک لیڈ پاکستان کے سی ای او اور فارسٹنگ پر ایک آن لائن پروگرام کے ہوسٹ علی توقیر شیخ, کلائمیٹ چینج سے متعلق سابق نگران وزیر بلوچستان اور آئی یو سی این پاکستان کی نیشنل کمیٹی کے چیئرمین اور بلوچستان سے آئی یو سی این کی پہلی رکن تنظیم ترقی فاؤنڈیشن کے سی ای او اور بلوچستان ڈیولپمنٹ نیٹ ورک کے چیئرمین امجد رشید, جاپانی طریقے میواکی سے شہروں میں تیزی سے چھوٹے جنگلات لگانے کا تجربہ کرنے والی کراچی میں قائم تنظیم اربن فاؤنڈیشن کے فاؤنڈر اور سی ای او شہزاد قریشی, جن کی فاؤنڈیشن نے اربن فارسٹری پر ایک 3 روزہ ورکشاپ کا اہتمام کیا لاہور میں جو کل ہی ختم ہوئی ہے. پاکستان میں اربن فارسٹری کی ایک ورکشاپ میں شریک اسی ورکشاپ میں شریک ایک انڈسٹریل انجینئر شوبندو شرما اور سی ای او ایف فارسٹ, جو بنگلور کی ایک کمپنی ہے جو صرف 10 سال میں 100 سال پرانے قدرتی جنگلات اگانے کے کامیاب تجربات اور پروجیکٹس کر رہی ہے. اور پروگرام کے آخری حصے میں ہمارے ساتھ شامل ہوں گے لاہور کی ایک کاروباری شخصیت حسین خان, جو لاہور میں مواقع طریقے سے چھوٹے رقبے پر جنگل لگانے کا ایک تجربہ کر رہے ہیں جو ان کے بقول کامیاب جا رہا ہے. اریزونا یو ایس اے کے ایک آرکیٹیکٹ اور کام سیٹس یونیورسٹی اسلام آباد میں گرین آرکیٹیکٹ پڑھانے میں مصروف ایک فورن فیکلٹی ایسوسیٹ پروفیسر افضل ابراہیم بھی ہمارے پروگرام میں شامل ہوں گے. اور اسلام آباد میں ایک آرکیٹیکٹ انوائرمنٹل ڈیزائنر اور ڈائریکٹر اسکلپٹ محمد عبید حنیف, جن کا ادارہ شہری عمارات کے ڈیزائنز کے ذریعے ورٹیکل گارڈننگ فراہم کر رہا ہے. ہمارے 4 مہمان اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں, اور ان میں موجود ہیں سب سے پہلے آئی جی فارسٹ پاکستان محمود ناصر. السلام علیکم محمود ناصر صاحب.
جی وعلیکم السلام.
اور میرا خیال ہے کہ ہمارے ساتھ شوبندو شرما اور شہزاد قریشی بھی موجود ہیں. السلام علیکم شہزاد قریشی صاحب.
وعلیکم, کیسی ہیں آپ؟ ٹھیک.
میں ٹھیک ہوں. اور آداب شوبندو شرما صاحب.
السلام علیکم. آداب.
آداب. بہت شکریہ, آپ بڑی دور سے آئے ہوئے لیکن آج کل آپ لاہور میں ہیں, پاکستان میں ہیں, تو ہم نے سوچا کہ کیوں نہ آپ کو اپنے اس پروگرام میں شامل کریں. اور علی توقیر شیخ صاحب بھی ہمارے ساتھ شاید موجود ہیں, لیکن میں شیور نہیں ہوں کہ علی توقیر صاحب ہمارے ساتھ موجود ہیں. السلام علیکم علی توقیر صاحب.
حاضر ہوں میں.
چلیے جی, تو پروگرام کا آغاز کرتے ہیں. اور پہلا سوال ہم سید محمود ناصر آپ سے کریں گے کہ عام تاثر تو یہ ہے کہ 25% رقبہ کسی بھی ملک میں جنگلات پر محیط ہونا چاہیے, لیکن پاکستان میں یہ شرح بہت کم ہے. آپ اس کمی کو کیسے دیکھتے ہیں, اور حکومتی سطح پر اس شرح میں اضافے کے لیے کیا کچھ کیا گیا ہے اور کیا کچھ کیا جا رہا ہے؟
جی, اصل میں جنگلات کا تعلق موسم سے ہوتا ہے اور بارشوں سے ہوتا ہے. پاکستان جس جگہ اس محل وقوع ہے, یہاں پر ویسے ہی خلیج بنگال سے آنے والی یا بحیرہ روم سے آنے والی یا بحیرہ ہند سے آنے والی جو بارش والی ہوائیں ہیں,
جی جی,
وہ یہاں پہنچتے پہنچتے تک خشک ہو جاتی ہیں. اور یہاں پر بارش جو ہے سالانہ زیادہ سے زیادہ 500 ملی میٹر ہے, وہ بھی کسی کسی جگہ ویسے اس سے کم ہے. اور جب کم بارش ہوتی ہے تو اس کے مطابق قدرت اپنے جنگلات اور نباتات اگاتی ہے. تو ایک 25% شاید پاکستان میں, اس موجودہ پاکستان میں کبھی بھی تاریخ میں اتنے جنگل نہیں تھے 400-500 سال پہلے تک. تو یہ ذہن میں رکھیے. اور جو تھے اس کے لیے ایک دریائے سندھ جو تھا وہ بہت دور دور تک پھیلتا تھا جب سیلاب کا موسم ہوتا تھا, اور اس کے حساب سے جنگلات اگتے تھے. تو اب آبادی اتنی بڑھ گئی ہے اور دریا سکڑ گئے ہیں, نہری نظام کے ذریعے پانی دے کے تو جنگل لگایا جاتا ہے, लेकिन कुदरती जंगल कभी भी इतना नहीं था और पाकिस्तान वाहिद मुल्क नहीं है, 55 से ज्यादा दुनिया में ममालिक हैं जिनका जंगलात का रकबा 10% कुल रकबे से कम है।
अच्छा, तो आप ये कह रहे हैं कि कोई परेशानी की बात नहीं है, काफी है यही जितने दरख्त लगे हुए और जितने जंगल
हैं? काफी नहीं है। आप ये इसमें मजीद वापस लाने की गुंजाइश बहुत ज्यादा मौजूद है। जो आज से 100 साल पहले जिन जगहों पर आहिस्ता आहिस्ता उगने वाले सहराई जंगलात बेतहाशा थे, 1901 का अगर आप वो पुराना जरीदा निकालें जिसको अंग्रेजों ने बनाया था गजेटियर, गुजरात से अगर एक भैंस चोरी होती थी जिला गुजरात से, लाहौर पैदल वो 1 हफ्ते पहुंचती थी, अगर मालिक ने उसी दिन उसका पीछा नहीं किया तो इतने दरख्त होते थे कि वो गायब हो जाती थी। ऊंट भी चोरी होता था तो गायब हो जाता था, नहीं आप ढूंढ सकते थे। पीलू के दरख्त होते थे जो 200-300 साल में बड़े होते हैं। अब वो सब जगह चावल, गन्ना, गंदम और सब्जी काश्त होती है, तो अब वो आपने साफ करके इतनी बढ़ती हुई आबादी को खुराक देनी है, तो वो मसला है और आबादी का मसला है।
अच्छा, तो ये कह रहे हैं कि बहरहाल जंगल तो खत्म हो गए लेकिन उस जगह सब्जियां तो उग रही है ना और फलदार पौधे लग रहे हैं, तो ग्रीनरी तो ऑलरेडी मौजूद है, ग्रीनरी तो मौजूद है
और ग्रीनरी मौजूद है, लेकिन जंगलात की ग्रीनरी में और ये जो फसलों की ग्रीनरी में
इसमें फर्क होता है।
वाज़े फर्क है कि जंगल अपने अंदर जो कार्बन है और दूसरी चीजें गैसेज हैं उनको हवा से तब्दील करके जामेद और सॉलिड में तब्दील कर देता है जो लकड़ी की शक्ल में होती है, तो हवा में कार्बन की मिकदार कम रहती है और देर तक रहती है, और फिर जंगल में परिंद और चरिंद और वो घोंसले भी बनाते हैं, खुराक भी खाते हैं, वो जो फसलों के साथ नहीं है। और फसल एक बार उगती है तो उसको दोबारा जब आप उसको निकाल लेते हैं तो फिर आप वो फिर जीरो हो जाता है, वही कार्बन वापस चली जाती है, या जला लेते हैं या वो
तो ये तय है कि जंगलात की मौजूदगी बहुत जरूरी है। और हुकूमत ने जो 10 अरब दरख्त लगाने की मुहिम शुरू की है, तो शहरी इलाकों में जंगल लगाने का कोई कॉन्सेप्ट शामिल है उस मुहिम में?
जी, इसमें बहुत बड़ा वाजे तौर पर, क्योंकि पाकिस्तान में अब आबादी जो है शहरी आबादी और खास तौर से जिसमें कंक्रीट के मकानात की तादाद इतनी ज्यादा होती जा रही है, अब तकरीबन 40% से तो ज्यादा आपका रकबा जो है वो शहरी आबादी में मुहित है, और वो जो कंक्रीट का जंग है वो बहुत ज्यादा हो गया। और जदीद तहकीक ये बता रही है कि ये कंक्रीट की वजह से आपकी गर्मी की शिद्दत में इजाफा हो रहा है। अगर आप इस में किसी तरीके से सब्जा उगा दें, धूप और कंक्रीट छत के दरमियान में अगर सब्जा हो जाए, तो आपका दर्जा हरारत शहरों का 5 से 9 डिग्री सेंटीग्रेड कम हो जाएगा।
और इसी को आप वर्टिकल गार्डनिंग कहते हैं?
जी, वर्टिकल गार्डनिंग इसी को कहते हैं। और खाली छत पर नहीं, जो दीवारें हैं उधर बेताशा बेले हैं जो चर्जें दीवार को साज कर देती है बगैर पेंट के, और उसमें वो जब गर्मी नहीं आएगी तो आपका बिजली का खर्चा भी कम होगा, एयर कंडीशनिंग का खर्चा भी कम होगा और आपका शहर का दर्जा हरारत भी
कम होगा। तो इस पर भी हम बात करेंगे कि दरख्तों अपने घरों की छतों पर और अपने दीवारों पर किस तरह आप हरियाली उगा सकते हैं। बेहद शुक्रिया महमूद नासिर साहब। हम आपने कहा कि दरख्त लगाना जो है वो बहुत मुश्किल, और शहरों में कोई गुंजाइश होनी चाहिए कि हरियाली वहाँ पर मौजूद हो। तो बहुत से लोग तो नहीं हमारे जो इस शोबे में काम कर रहे हैं, लेकिन एक तजर्बा किया है ज़्यादा तादाद में दरख्त लगाने का और एक छोटी सी जगह पर दरख्त लगाने का, और जिसको वो कहते हैं कि एक छोटा सा जंगल उगाने का तजर्बा किया है पाकिस्तान में। और ये तरीका वो कह रहे हैं कि ये मेवाकी तरीका है, एक जापानी तरीका है, और इसका तजर्बा पहली बार किया है कराची में कायम तंजीम अर्बन फाउंडेशन ने, जिसके फाउंडर और CEO शहजाद कुरैशी। और इस तरीके को पाकिस्तान, भारत और दुनिया के बहुत से मुल्कों में मुतारिफ और प्रमोट करने वाले बेंगलोर में कायम इदारे एफ फॉरेस्ट के फाउंडर और CEO शुभिंदो शर्मा ہمارے ساتھ ٹیلی فون پر موجود ہیں شبھندو شرما، اربن فارسٹ کی جانب سے لاہور میں اربن فارسٹری پر منعقدہ 3 روزہ کانفرنس میں شرکت کے لیے اس وقت وہاں اپنے دورے پر موجود ہیں۔ تو ان دونوں سے پہلے بات کرتے ہیں اور پوچھتے ہیں کہ انہوں نے کیسے چھوٹے چھوٹے جنگل اگانے کا سلسلہ شروع کیا ہے اور ان کا یہ تجربہ کیسے کامیاب رہا ہے۔ تو پہلے شبھندو شرما سے بات کرتے ہیں۔ شبھندو صاحب، بتائیے کہ شہروں میں صرف آپ کے دعوے کے مطابق صرف 10 سال میں جنگل لگانے کا جو مواقع طریقہ ہے، اس میں آپ کی کمپنی اب تک کہاں کہاں اور کتنی کامیابی سے شہری علاقوں کے قریب جنگل لگانے میں کامیاب ہوئی ہے یا ہو رہی ہے؟
تو ہم لوگ 2011 سے اب تک ٹوٹل 122 جنگل لگا چکے ہیں دنیا کے مختلف 10 ملکوں میں۔
اچھا، تو طریقہ کیا ہے، یہ کیا طریقہ ہے، میں واقعی مختصرا ذرا بتائیے ہمارے سننے والوں کو۔
میاواکی میتھڈ سے جنگل لگانے کا جو طریقہ ہے، یہ جو جنگل یہاں پہ کچھ ہزار سال پہلے کھڑا ہوا ہوگا اس جنگل کو واپس لے کے آنے کا ایک میتھڈ ہے۔ اس کو ہم 6 الگ الگ سٹیپس میں ایگزیکیوٹ کرتے ہیں۔ پہلا سٹیپ ہے کہ وہاں کا جو پوٹینشیل نیچرل ویجیٹیشن ہے، جو وہاں کی دیسی نسلیں ہیں درختوں کی، ان کا پتہ لگائیں، اس کا ہم سروے کرتے ہیں اور انہی درختوں سے وہ بیج اکٹھے کر لیتے ہیں۔ یہ ایسے درخت نہیں ہے جو کبھی انسان یہاں پر لے کے آیا ہو یا انٹروڈیوس کیے گئے ہو، یہ وہ درخت ہیں جو یہاں پر ہمیشہ، جیسے ناصر صاحب بتا رہے تھے کہ پیلو کے درخت یہاں پہ اگا کرتے تھے، اب آپ پنجاب میں ڈھونڈنے سے بھی پیلو کے درخت آپ کو دکھائی نہیں دیتے۔ تو ہم ان نسلوں کا پتہ لگاتے ہیں اور ان کے بیج اکٹھا کر کے ان کی پود تیار کرتے ہیں۔ اس کے اگلا اسٹیپ ہے، دوسرا اسٹیپ یہ ہے کہ ہم مٹی کو اتنا زرخیز کر دیں کہ وہ ایک نیچرل فارسٹ کی مٹی کے جیسی ہو جائے۔ تو اس میں 3 مین چیزیں ہیں۔ پہلے ہم مٹی کو کھودتے ہیں اور اس میں کچھ اس طرح کی بایو ماس ملاتے ہیں، کچھ اس طرح کی کھرپتوار، کچھ گھاس، گنے کا بھوسا یا پھر گوبر کی کھاد ملاتے ہیں، جس سے اس میں پانی کو سوکھنے کی طاقت بڑھ جائے، اس میں پانی اچھے سے اتر سکے، اور جو نیوٹریشن ہے، جس کو جو کھاد ہے پودوں کے لیے، وہ اس میں اپنے آپ پیدا ہو سکے۔ تو یہ 3 طرح کی بایو ماس ہم مٹی میں ملا دیتے ہیں۔ اس کے اگلا اسٹیپ ہے کہ ہم پودوں کو کافی پاس پاس لگاتے ہیں، 1 اسکوائر میٹر میں 3 سے 5 پودے ہم لگاتے ہیں۔ اس سے کیا ہوتا ہے کہ ہم اتنا گھنا جنگل لگا سکتے ہیں کہ آپ اس میں چل کے جا بھی نہیں سکتے۔ اس کے اتنے گھنے ہونے کی وجہ سے درخت کافی تیزی سے بڑھتے ہیں، کیونکہ انہیں سورج کی روشنی چاہیے ہوتی ہے، اور اگر وہ قریب قریب لگے ہیں تو وہ تیزی سے اوپر کی طرف جاتے ہیں، ان کی جڑیں تیزی سے نیچے زمین کے اندر بڑھتی چلی جاتی ہیں۔ اس کے اگلا اسٹیپ ہے کہ ہم پوری مٹی کو بہت موٹی سی چادر ایک بچھا دیتے ہیں ملچ کی۔ ہم پرال یوز کرتے ہیں، پرالی جیسے پنجابی میں ہی بولتے ہیں، یا گھاس، اس کی ایک موٹی سی چادر بچھا دیتے ہیں، اور اس سے کیا ہوتا ہے، جو نمی جنگل پہ گرتی ہے، جو بارش کا پانی گرتا ہے، وہ کبھی پھر سوکھتا نہیں ہے، اور گھاس بھی نہیں اگتی۔ تو ہوتا کیا ہے کہ تھوڑے ہی دنوں کے اندر جو مائکرو آرگینزمس ہیں، جو کیچوئیں ہیں، جو چھوٹے چھوٹے جانور ہیں جو مٹی کی جان برقرار رکھتے ہیں یا مٹی میں جان پھونکتے ہیں، ان کا پیدا ہونا شروع ہو جاتا ہے، اور مٹی ایک بار پھر سے زندہ ہو جاتی ہے، اور دھیرے دھیرے پھر یہ جنگل بڑھتا چلا جاتا ہے۔ ایک سٹیج ایسی آ جاتی ہے کہ پیڑوں سے گرنے والی پتیاں، درخت جب بڑے ہو جاتے ہیں تو ان سے گرنے والی پتیاں ہی کھاد کا کام،
کھاد بن جاتی، اور اس کو 3 سال تک، آپ بتا رہے تھے شہزاد قریشی ہمیں کہ 3 سال تک پانی دینے کی ضرورت ہوتی ہے، اس کے بعد پانی دینے کی ضرورت نہیں رہتی ان کو۔
جی بالکل، تو ہم شروعات میں تو لگ بھگ روز پانی دیتے ہیں، پھر ہفتے میں 2 بار، پھر ہفتے میں 1 بار، اور دھیرے دھیرے 2 سال یا 2 سے 2.5 سال کے اینڈ تک پوری طریقے سے ہم پانی دینا بند کر دیتے ہیں۔ کرنا ہمیں یہ ہے کہ ہمیں مٹی کی نمی برقرار رکھنی ہے، کیونکہ پودوں کو پانی نہیں چاہیے۔
لیکن اس کے بعد پھر جس طرح، پھر اسی طرح ہوتا ہے کہ جس طرح جنگل میں ظاہر ہے پانی تو کوئی نہیں دیتا، تو قدرتی ایک ماحول ایسا بن جاتا ہے کہ وہ پھر جو درخت لگ گئے وہ آم اگنا شروع ہو جاتے ہیں، اور پھر جنگل کا ایک سلسلہ آہستہ آہستہ بڑھتا چلا جاتا ہے۔ بے شکریہ آپ کا شبھندو شرما صاحب، ہماری گفتگو بھی جاری ہے، اس کے بعد ہم پوچھیں گے شہزاد قریشی سے کہ انہوں نے آپ کی رہنمائی میں جو ایک پروجیکٹ شروع کیا کراچی کے ایک پارک میں، وہ کیسا رہا ان کا چھوٹا جنگل لگانے کا۔ لیکن پہلے ایک بریک۔ हरदम रवा है जिंदगी। वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमेरात को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में आगे बढ़ते हुए कामयाब पाकिस्तानी अमरीकियों और मुख्तलिफ प्रोग्रामों के तहत अमरीका का दौरा करने वाले मुमताज पाकिस्तानियों से। ये प्रोग्राम नशर होता है पाकिस्तान में हमारे सुनने वालों के लिए हर जुमेरात को रात 9 से 9:30 बजे तक रेडियो पर मीडियम वेव 972 पर और इंटरनेट पर हमारी वेबसाइट urduvoa.com पर। पेशकश यास्मीन जमील। जी हरदम रवायन जिंदगी में हम अपने सुनने वालों को बता दें कि इस वक्त हमारे साथ एरिजोना यूएसए के एक आर्किटेक्ट और कॉमसेट्स यूनिवर्सिटी इस्लामाबाद में ग्रीन आर्किटेक्ट पढ़ाने में मसरूफ फॉरन फैकल्टी एसोसिएट प्रोफेसर अफजल इब्राहिम भी मौजूद हैं और बड़ी देर से मौजूद हैं। उनसे हम बात करेंगे लेकिन गुफ्तगू का सिलसिला क्योंकि वहाँ टूटा था कि मियावाकी के तर्ज से जो जंगल छोटे छोटे शहरों में उगाने का सिलसिला शुरू किया है और जो पहला तजर्बा किया है शहजाद कुरैशी ने अर्बन फाउंडेशन के वो फाउंडर भी हैं। तो शहजाद कुरैशी साहब आप बताइए कि ये तो हो गया कि जंगल छोटा उग सकता है, एक तरीका है जिस जो इन्होंने कहा है शर्मा जी ने कि दुनिया के मुख्तलिफ मुल्कों में इसका कामयाब तजर्बा कर चुके हैं और कर रहे हैं, लेकिन हमने ये भी सुना है बल्कि कुछ माहरीन ये भी कहते हैं कि बहुत महंगा तरीका है। तो कैसे मुमकिन है कि पाकिस्तान में 3 साल तक आप दरख्तों को पहले तो पौधे ढूंढें फिर उनको लगाएं, उसके लगाने के लिए इतने तगोदौ करें और फिर पानी कहाँ से लाएं, वहाँ पानी का तो वैसे ही मसला है। तो कैसे ये जो मियावाकी तरीका है पाकिस्तान में आप समझते हैं कि काबिल अमल है? शहजाद कुरैशी साहब हमारे साथ हैं, शहजाद कुरैशी साहब हमारे साथ मौजूद हैं, मेरा ख्याल है कि उनसे हमारा रابطہ।
मेरी हेलो
जी शहजाद कुरैशी साहब बताइए।
जी
आपने
जी,
मेरा सवाल सुना।
जी मैंने सुना।
जी जी बताइए
जी। सो देखिए जंगलात के साथ जो है एक्चुअली बारिशें जुड़ी होती हैं। जितना ज्यादा आपके पास ट्री कवर होगा, जितने ज्यादा आपके पास दरख्त और जंगलात होंगे उतना ज्यादा और इसकी बेशुमार।
नहीं वो तो बात है ना कि जब जंगलात उग गए, अभी तो आप उगा रहे हैं, आप कह रहे हैं ना कि आप उगा रहे हैं तो उगाएंगे कैसे?
जी जी जी। तो उसमें जाहिर है कि अच्छी बात यह है कि क्योंकि हम सिर्फ मुकामी दरख्तों से ही जंगलात उगाने की बात करते हैं तो उसमें पानी का इस्तेमाल जो है वो कम से कम होता है। इस वजह से क्योंकि ये मुकामी दरख्त हैं, ये वो नस्लें जो यहाँ कई लाखों साल से जो है वो डेवलप हुई हैं तो वो उतनी ही मकदार में जितनी यहाँ की एनुअल रेनफॉल होती है उतनी ही इनकी रिक्वायरमेंट होती है पानी की भी। तो इसलिए वो बड़ी आसानी के साथ उग भी जाते हैं और बड़े सख्त जान होते हैं, इन इन इस एनवायरनमेंट को झेलने के आदी होते हैं जिसमें हम यहाँ रह रहे हैं। हम कोई ऐसी दरख्त की बात नहीं कर रहे जो कि किसी और जगह से ला के उसको यहाँ जबरदस्ती लगाने की कोशिश करें, उसको बढ़ाने की कोशिश करें। सो ये एक थोड़ा सा मिसकंसेप्शन है। तो इन जंगलात से फायदा ये होता है कि एक तो बड़ी आसानी से बढ़ जाते हैं और इनको पानी चाहिए होता है कम, दूसरा इन जंगलात के होने की वजह से पानी की कंजर्वेशन बेहतर होना शुरू हो जाती है। तो जो छोटी मोटी हमारे पास बारिशें हो भी रही हैं उसके पानी को एक्चुअली जमीन में रोक के रखने का जो काम जंगलात करते हैं वो बहुत सख्त।
तो आपका तजर्बा कैसा रहा? आपने कराची के एक नेशनल पार्क में एक तजर्बा किया तो बताइए कितने पौधे लगाए उनकी और 2.5-3 साल पहले लगाए थे, उनका क्या हाल है और कितने उग चुके हैं वो?
जी हमने जब ये मियावाकी मेथड के बारे में सुना तो हमने एक 2.5 साल पहले एक तजुर्बा किया अबाउट 1240 पौधों के साथ और एक छोटी सी जगह से हमने शुरू किया एक पार्क के अंदर। माशाल्लाह वो दरख्त अब हो गए 25-30 फुट के 2.5 साल में, तो बहुत तेजी से ग्रो करके और वो बहुत जल्द ही उनको पानी की जरूरत नहीं रहेगी, उनमें सिर्फ 3 साल तक चाहिए होता है पानी।
अच्छा।
और उसमें हम काफी सारा पानी जो एक्चुअली नालों गंदे पानी को एक्चुअली फिल्टर करके ही वहाँ लगा लेते हैं और बहुत ही टेम्पररी फिल्टरिंग करके। सो इस तरह से उसपे फ्रेश वाटर का भी बिल्कुल साफ पानी का उसपे वो जाया नहीं होता। अब हम उसके अंदर तकरीबन 50,000 दरख्तों का एक जंगल बनाने जा रहे हैं और उसमें ऑलरेडी हम तकरीबन 9,500 दरख्तों तक पहुंच चुके हैं और बहुत जल्द उसको हम एक मॉडल फॉरेस्ट के तौर पे खड़ा कर देंगे शहर के बीचों बीच। जरूरत यह है कि खास तौर पे जहां शहरी आबादियां जो है, अब 50% से ज्यादा आबादी जो एक्चुअली शहरों की तरफ आ चुकी है, वहां उस सॉरी
जी ठीक है, मैं कह रही हूँ कि आ चुकी है आबादी, लेकिन फिर भी जो असल मसला है कि ये सिर्फ किसी बड़े यानी जो जो पैसे वाला शख्स है वही इस जंगल को लगा सकता है, लेकिन अगर आम लोग अपने घरों में तो नहीं लगा सकते ना ये जंगल, या अपने घरों के रकबा जिनका इतना ज़्यादा हो तो वो एक छोटा सा जंगल लगा सकते हैं शहरों में, वरना तो
नहीं, नहीं बिल्कुल कर सकते हैं, बिल्कुल कर सकते हैं। हमने घरों में भी लगा के दिए हैं ये, लोगों के गार्डन में भी उनको कन्वर्ट कर दिया फॉरेस्ट के अंदर, और लॉन्ग टर्म में इससे ज्यादा सस्ती कोई चीज नहीं है, बिकॉज लोगों को घरों में अगर दरख्त ना और घास रखने का और बाहर के पौधे रखने का शौक होता है तो उसकी उसमें बेतहाशा पैसा जाये होता है, पानी जाये होता है, दवाइयां डालनी है फलानी, इसकी मेंटेनेंस कुछ नहीं होती। तो जंगलात जो है, जो हम चीज लगाते हैं वो एक नेचुरल जंगल की शक्ल इख्तियार कर लेता है, और उसको पानी नहीं देना होता, 2.5 से 3 साल के बाद वो आजाद होता है, उसे कुछ भी नहीं करना होता। तो इन द लॉन्ग रन हाँ, उसमें पानी की बेतहाशा बचत है,
बचत भी हो जाती है। बेहद शुक्रिया शहजाद कुरैशी, हम देखेंगे कि आपका 5 साल के बाद, आप क्या कह रहे हैं कि आपका पूरा जंगल कब तक तैयार हो जाएगा उस नेशनल पार्क में?
बस पूरी कोशिश है कि हम इंशाल्लाह इसको अगले 1 साल के अंदर पौधे सारे लगा दें, और उसके बाद इसको सिर्फ 3 साल चाहिए जंगल बनने में,
3 साल
तो अबाउट समझे 4 साल के अंदर।
तो ये कौन सा पार्क है, ये कौन सा पार्क है, हमारे सुनने वालों को बताइए, ताकि वो भी फिर जो कराची के लोग हैं कम से कम वो तो इस पार्क को जाकर देख सकें जहाँ आपने एक छोटा सा जंगल लगाने का सिलसिला शुरू किया है।
जी ये ब्लॉक 5 क्लिफ्टन में एक पार्क है, नहरे खयाम के साथ लगा हुआ है। तो इसको अभी हम अब अर्बन फॉरेस्ट के नाम से अगर गूगल कर दिया जाए तो वो उसका नाम आ जाता है, अगर आप अर्बन फॉरेस्ट टाइप करेंगे उसमें।
अच्छा।
ये समझिए हाँ, ब्लॉक 5 क्लिफ्टन में नहरे खयाम के साथ।
तो हम आपको मुबारकबाद देते हैं कि आपने एक बहुत ही मुनफरिद प्रोजेक्ट शुरू किया, और पाकिस्तान में पहली बार किसी तंजीम ने ये प्रोजेक्ट शुरू किया, और इसमें आप ये कह रहे हैं कि शुभिंदो शर्मा का बड़ा इंपॉर्टेंट रोल है, इन्होंने पूरी दुनिया में तजर्बे किए हैं और इन्होंने आपकी हेल्प की है, और हमारे साथ हुसैन खान भी अगर थोड़ी देर बाद मिल गए तो उन्होंने भी आपके इस तजर्बे से फ़ायदा उठाया और अपने घर घर में इसी तरह एक छोटा सा जंगल लगाया, उनसे भी बात करेंगे, लेकिन बड़ी देर से हम आपका शुक्रिया अदा करते हैं और हम अब गुफ्तगू में शामिल करते हैं अफजल इब्राहिम साहब को। अफजल इब्राहिम साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम जी,
बहुत शुक्रिया, बहुत शुक्रिया हमारे प्रोग्राम के लिए वक्त निकालने का, और माजरत किया आपको बड़ी देर तक आपको हमने होल्ड करवाया, लेकिन ये भी ज़रूरी था ना। हम आप अपने सुनने वालों को बताएंगे कि ये एरिजोना यूएसए के आर्किटेक्ट हैं और कॉमसेस यूनिवर्सिटी इस्लामाबाद में ग्रीन आर्किटेक्ट पढ़ा रहे हैं, और वहाँ पर अफजल इब्राहिम साहब आपने एक तजर्बा किया है ये वर्टिकल गार्डनिंग का, कुछ वो बताइए कि वो कैसा जा रहा है और लोग किस तरह अपने घरों की छतों पर बागात लगा सकते हैं।
ये तो ये सारा जो मेरा तजुर्बा जो है जो एक्चुअली एरिजोना से भी मैंने किया हुआ, उसमें डिग्री इसमें की है ये एनवायरमेंटल डिजाइन में, तो उसमें ये हम यहाँ पे रिसर्च में मैं इन्वॉल्व था एक कॉम्प्लेक्स में, तो यहाँ पे एक हमने घर में बनीगाला में इस्लामाबाद के पास, तो वहाँ पे हमने ग्रीन रूफ का लम्हा इंस्टॉल किया हुआ है, और उसमें हमने कुछ उसमें डेटा लॉगर वगैरह लगाए हैं ताकि हम उसमें सारे उसके टेम्परेचर मॉनिटर कर रहे हैं, और एक ये एक कमरा एक्चुअली दो कमरे हैं उसमें, एक कमरे में हमने तो ग्रीन रूफ लगाया है और एक कमरा जो है जैसे नॉर्मल जो छत होती है ये कंक्रीट की, तो वो उसमें है लगी हुई, उस पर हमने फिर डेटा लॉगर लगा के उसको हमने मेजर किए कि भाई समर के टेम्परेचर अगर बाहर इतने हैं तो फिर अंदर अंदर क्या हो रहा है, एक तो बेयर रूफ वाला जो है और एक दूसरा वाला जो है जो जिसमें ग्रीन रूफ लगाया है, तो उसमें हमने यानी काफी यानी कि ये हमें इसको मॉनिटर कर डेटा लॉगर्स लगा के मॉनिटर काफी टाइम तक किया हमने, और गर्मियों में इसका यानी कुछ फर्क काफी पड़ रहा है इसमें, तो अब ये है कि तकरीबन हमने जो मेजर किया है तो वो तकरीबन 3 to 5 degrees का फर्क पड़ रहा है रूम्स के अंदर, यानी कि ये जो ग्रीन रूफ वाला जो कमरा जो है
जी जी।
उसमें टेम्परेचर कम आ रहा है समर्स में,
अच्छा,
और बेयर रूफ वाला है तो उसमें थोड़ा बहुत यानी कि दिख रहे हैं डिफरेंस 3 to 5 degrees का आ रहा है। अब इसमें प्रॉब्लम ये थी ये कि एक्चुअली ज्यादा आना चाहिए इसमें जो नॉर्मल जो के जो हमने रीडिंग्स देखे हैं पहले, और वजह ये है क्योंकि ये क्यों एग्जिस्टिंग कमरा है ये जो रूप ये घर का जो लिया हुआ हमने तो ये एग्जिस्टिंग है वो, और उसमें ये है कि क्योंकि यहाँ पे घर जो है इंसुलेटेड नहीं होते हैं तो इसके जो वॉल्स वगैरह जो है उसके अंदर इंसुलेशन वगैरह नहीं होते, तो उसमें से हीट खिड़कियों में से और दीवारों में से आती है, तो उसमें फिर वो कुछ इसमें टेंस के जो रीडिंग्स वगैरह कुछ डिस्टर्ब हो जाते हैं। लेकिन बहरहाल ये है कि यानी कि काफी फर्क पड़ता है इसमें इसके टेम्परेचर में, और फिर उसके बाद ये अल्टीमेटली ये होगा कि इसमें इसके जो एनर्जी के जो लोड जो है बिल्डिंग कूलिंग लोड जो है उसमें फिर कमी होगी इसमें। और तो ये हम
तो आपने
ये किया कि
जी तो आपने आप अपने स्टूडेंट्स को भी ये पढ़ा रहे हैं, कॉमसेट्स के स्टूडेंट्स को आप ये सब कुछ सिखा रहे हैं
कि हाँ बिल्कुल बिल्कुल, ये तो जाहिर बात है कि ये तो कंटिन्यू होना चाहिए, और अभी से अगर अवेयरनेस ना दें स्टूडेंट्स को आर्किटेक्चर खास करके,
तो आप समझते हैं कि पाकिस्तान की दूसरी यूनिवर्सिटियों में भी ये चीज सिलेबस में शामिल होनी चाहिए जो अभी तक गालिबन शामिल नहीं है।
बिल्कुल हाँ, ये मैं जब यहाँ आया था फॉरेन फैकल्टी प्रोग्राम के अंदर तो मेरा यही था इसमें कि ग्रीन आर्किटेक्चर जिसे कहते हैं ये सारी चीजें जो हैं यहाँ पे इसमें इंट्रोड्यूस को सिर्फ आर्किटेक्चर के अलावा, तो ये काफी यानी कामयाब रहा है और काफी स्टूडेंट्स का अवेयरनेस काफी आई है, और अभी ये कहते हैं ना कि बर्निंग इश्यू बन गया हुआ यहाँ पर पाकिस्तान में भी, क्योंकि ये तवानाई की भी बहुत कमी हो रही है हमें, और तो ये तो उसमें यानी कि ये जब तक ये कंटिन्यू ना रखे ना, और मैं खुद भी इसमें इन्वॉल्व हूँ, अभी मैंने कुछ और भी काम किए इसके सिलसिले में जहाँ तक सस्टेनेबिलिटी के बारे में जो बात होती है।
अच्छा, और ये बताइए हमारे सुनने वालों को, जी
अभी मैंने उसका ये टेस्टिंग की है।
अच्छा, और बड़े और आप ये कह रहे हैं कि आपकी टेस्टिंग बड़ी कामयाब हुई है, और आप दूसरे लोगों को भी ये मशवरा देंगे कि अगर उनके घरों की छतों पर जगह है या अपने घरों के साथ जगह है तो ये गार्डनिंग करें, क्योंकि अब जो दौर आ रहा है उसमें तो बड़े मसाइल होंगे, महंगाई अलग है, अगर घर में ही सब्जियां वगैरह लोग उगा लें छोटे छोटे।
बिल्कुल वही है, यही आइडिया तो यही है कि भाई आप अपनी सब्जियां वगैरह भी उगा सकते हो
और सब कुछ भी कर सकते हैं, लेकिन आप ये बताइए कि
यहाँ सारे रूफ जो एक्सेसिबल है सबके लिए।
आपका ताल्लुक क्योंकि अमेरिका से है और पाकिस्तानी अमेरिकी हैं आप, और पाकिस्तान से अमेरिका से आप 10-11 साल से पाकिस्तान में पढ़ा रहे हैं ये ग्रीन टेक्नोलॉजी ग्रीन आर्किटेक्ट पढ़ा रहे हैं, तो हमारे सुनने वालों को बताइए कि और ज़ाहिर अमरीका तो आप आते जाते रहते हैं, क्या यहाँ पर क्या ट्रेंड है अर्बन फॉरेस्ट्री का?
यूएसए की बात?
जी जी, मैं यूएसए की बात कर रही
हूँ। अच्छा हाँ, वहाँ पे भी ये जो ये भी अभी एक्चुअली ये जो ग्रीन रूफ का जो है तो अब ये रिसेंटली अभी यूएसए में भी गया है, जैसे यूरोप में से काफी इसका ट्रेडिशन था वहाँ पे। और अभी जैसा कि मैं एक मिसाल देता हूँ, शिकागो सिटी हॉल जो है ये जो उनकी जो वहाँ पे भी ग्रीन रूफ इंस्टॉल हुआ है, और वो ऐसा था कि मेयर जो था तो वो वहाँ गए हुए थे वो आपके यूरोप, उन्होंने देखा वहाँ पे बड़ी यानी इस्तेमाल हो रही है, उन्होंने यहाँ के फिर उन्होंने ये अपने ये टाउन हॉल में उन्होंने
और नहीं यहाँ पर भी यहाँ पर आम लोगों का क्या ट्रेंड है, अपने अपने घरों की छतों पर ये कुछ करते हैं या अपने घरों के सामने इसी तरह के पौधे या बागात लगाते हैं लोग घरों में?
हाँ, यहाँ पे यूएसए में तो बहुत ही ट्रेडिशन हो गया ना, पहले तो ये मैं 15 साल पहले की बात कर रहा हूँ, तो तकरीबन सिर्फ 2% 2% जो थे घर जो ग्रीन रूफ के साथ हो गए थे।
अच्छा,
अभी तो देखा तकरीबन 40-50% हो गया इनकी यानी कि बहुत काफी पॉपुलर हो गए, क्योंकि इसमें काफी फायदे हैं इसका ये ग्रीन रूफ का, क्योंकि काफी किससे ये जो आप कहते हैं एनर्जी सेविंग्स होती है और फिर नॉइज लेवल रिड्यूस होते हैं इसकी, फिर एक किस्म के वाइल्ड लाइफ हैबिटेट वगैरह भी क्रिएट कर सकते हैं इसमें, और फिर फार्मिंग वगैरह भी हो सकती है, और फिर एक जो पहले जो बात निकली थी जिसे कहते हैं अर्बन हीट आइलैंड इफेक्ट जो है वो रिड्यूस होता है, उसमें ये होता है कि शहरों में तो टेम्परेचर ज्यादा होता है बनस्बत ये कंट्री साइड में, तो उसमें ये होता है कि ये इसी वजह से कि ये कॉन्क्रीट जंगल से कहते हैं, और इसमें ये बिल्डिंग्स की वजह से और आपके रोड्स हैं साइडवॉक्स वगैरह जो हैं, तो इसकी वजह से टेम्परेचर ये शहर का ज्यादा रहता है बनस्बत इसके अक्सर।
और उसका एक तरीका ये आप लोगों ने माहरीन जो हैं ये दरियाफ्त कर रहे हैं कि अपने घरों में घरों के सामने घरों की छतों पर ये हरियाली उगाएं ताकि ये माहौलियात जो है उस पर बेहतर असर पड़े, सब्जा नजर आए और इर्द गिर्द की फजा भी अच्छी हो, और घर में गार्डनिंग हो जाए तो अपने घरों की सब्जियाँ तो कम अज़ कम मिर्चें टमाटर वगैरह तो खुद ही उगा लें खवातीन खाना, और लेकिन कुछ हाँ तो ये हर लिहाज से फायदेमंद है। हम शुक्रिया अदा कर रहे हैं, फेसबुक पर हमारे बहुत सारे सुनने वाले हमारे इस प्रोग्राम को पसंद कर रहे हैं, शाहिद खान है, उमर खान मेहर, तारिक अहमद, रहीम ज़ाद, अरशद खान, लाल शाहिद, बीना गोविंदी, हाफिज सज्जाद, शाजिया खान, नादिर अली, मगरे वसीम, जमील तराह, اور نذیر احمد، شکیل احمد، رفیق مزاری اور بہت سارے اور بھی، میں ان کا نام اس وقت پڑھ نہیں پا رہی، لیکن کیونکہ ایک چھوٹے سے بریک کا بھی وقت ہو گیا ہے تو ہم ایک بریک لیتے ہیں، اور بریک کے بعد ہم گفتگو کا سلسلہ آگے بڑھائیں گے. اور افضل ابراہیم، ہم آپ کا شکریہ ادا کرتے ہیں کہ آپ نے ہمارے اس پروگرام کے لیے وقت نکالا. اور ایک بریک.
شکریہ آپ کا بھی.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
جی، وائس آف امریکہ واشنگٹن کا ہر دم روایاں زندگی. ہم گفتگو کر رہے ہیں آج کے پروگرام میں اربن فارسٹری پر، کہ گھروں کی چھتوں پر، گھروں کے آس پاس، گھروں کے ارد گرد ہریالی اگائیں، سبزہ اگائیں، اور جہاں جہاں چھوٹی سی اسپیس دستیاب ہو وہاں پر چھوٹے چھوٹے جنگل لگائیں. اور جنگل لگانے کا ایک طریقہ میاواکی ہے، جس کے بارے میں بھی گفتگو کی ہے شہزاد قریشی نے، جنہوں نے ایک تجربہ کیا ہے کراچی میں. ایک میاواکی طرز پر ایک نیشنل پارک میں انہوں نے ایک چھوٹا سا جنگل لگانے کا تجربہ کیا، اور وہ کہہ رہے ہیں کہ 3 سے 5 سال میں پورا جنگل بن جائے گا اور وہاں کی آب و ہوا کو بہتر کرے گا. اور اسی طرح بہت سارے ڈائریکٹر جنرل جو آئی جی فارسٹ ہیں، محمود ناصر نے ہمارے ساتھ ابھی شرکت کی ہے. اور اب اس وقت ہمارے ساتھ علی توقیر شیخ صاحب موجود ہیں. علی توقیر صاحب ہمارے ساتھ عبید حنیف ہیں. ہم اپنے پروڈیوسر سے پوچھتے ہیں اس وقت کون کون ہمارے ساتھ موجود ہیں. محمد عبید حنیف ہمارے ساتھ
علی توقیر موجود ہیں.
علی توقیر بھی موجود ہیں اور ہمارے ساتھ محمد عبید حنیف بھی موجود ہیں. ٹھیک ہے علی توقیر صاحب، السلام علیکم. میں نے سلام تو کیا تھا، سلام پہلے کیا تھا.
جی السلام علیکم.
اچھا، تو کچھ بتائیے کہ یہ اربن فارسٹری پر جو ہے آپ کا ادارہ، یا آپ کیا کچھ کر رہے ہیں، اور آپ کیا سمجھتے ہیں کہ پاکستان میں اربن فارسٹری جو ہے اس کی گنجائش ہے، جو کہ حالات ہیں جو جتنے مہنگے طریقے سے یہ اربن فارسٹری ہوتی ہے، جیسا کہ کچھ ماہرین نے ہمیں پروگرام سے پہلے بھی بتایا تھا. آپ کیا سمجھتے ہیں کہ اربن فارسٹری کا کیا اسکوپ ہے پاکستان میں؟
دیکھیے، جو اربن پاکستان ہے اس کے اسینشلی دو حصے ہیں. ایک مڈل کلاس کے لوگ ہیں جو تقریباً ایک کنال کے گھر میں رہتے ہیں، وہ ایکزوٹک ٹریز لگانا پسند کرتے ہیں. ان کے لانز ہوتے ہیں اور بڑی واٹر انٹینسو قسم کی ان کی گارڈننگ ہوتی ہے. ان کا انٹرسٹ جو ہے وہ بایو ڈائیورسٹی یا کاربن سیکویسٹریشن یا ویجیٹیبلز وغیرہ میں کم ہوتا ہے. اور دوسرا جو حصہ ہے شہروں کا، وہ غریب لوگ ہیں جو اربن ایریاز میں آ کے سیٹل ہوتے ہیں پاورٹی کے ہاتھوں، اور ان کے جو گھروں کا سائز ہوتا ہے وہ بہت چھوٹا ہوتا ہے، اس کی اسپیس ٹپیکلی بہت کم ہوتی ہے.
ٹھیک.
اور پھر ان کا ایجوکیشن یا اویئرنیس لیول بھی اتنا زیادہ نہیں ہوتا، اور ہم نے کوئی اتنی اچھی کوئی آر این ڈی بھی نہیں کی ہوئی کہ کس طرح سے گملوں میں ان کو پودے لگانے کے اوپر کو انکریج کیا جا سکے. تو جو ہمارا چیلنج ہے پاکستان میں اربن فارسٹری کا، وہ کافی سیریس ہے. اور چونکہ جو ہماری اربنائزیشن ہے وہ ورٹیکل گروتھ نہیں ہے، وہ بیسیکلی ایک سپرال ہے جس میں شہر جو ہے وہ گرو کرتے جا رہے ہیں، تو اس کے ساتھ ہمیں ڈبل جیپرڈی ہوتی ہے. ایک جیپرڈی کا جو کمپوننٹ ہے وہ یہ ہے کہ ہماری جو فرٹائل ایگریکلچر لینڈ ہے جو فوڈ سیکورٹی پرووائڈ کرتی تھی، اس میں کنسٹرکشن ہونی شروع ہوتی ہے، اور ٹپیکلی وہ اربن سپرال جو ہوتی ہے وہ سلم جو اس کا میبروری بنتی ہیں. اور دوسرا جو اس کا ہوتا ہے وہ یہ ہے کہ ہماری ٹرانسپورٹیشن کی جو لائنز ہوتی ہیں وہ بہت لمبی ہونی شروع ہوتی ہیں، اور فاسل فیول میں ریلائنس کی وجہ سے ایئر کوالٹی بھی متاثر ہوتی ہے، گراؤنڈ واٹر بھی متاثر ہوتا ہے، اور اربن فارسٹری کی اتنی زیادہ شدید ضرورت ہوتی ہے. نو ان حالات میں کیا کیا جا سکتا ہے؟
جی، آپ تو 800 فارسٹرز کے ایک نیٹ ورک کے آپ لیڈ پاکستان کے سی ای او ہیں، اور فارسٹنگ پر ایک آن لائن پروگرام کے ہوسٹ بھی آپ ہیں. تو آپ نے کیا دیکھا، آپ کے جو اتنے سارے فارسٹرز ہیں وہ کیا کر رہے ہیں پاکستان میں جنگلات کو فروغ دینے کے لیے، درختوں کو فروغ دینے کے لیے، سبزے کو فروغ دینے کے لیے، اور آپ خود کیا کر رہے ہیں، اور اس میں اربن فارسٹری یا ورٹیکل گارڈننگ کا کیا عمل دخل ہے؟
دیکھیے، بہت ساری چیزیں ہیں، اور یہ چھوٹی چھوٹی چیزیں قطرہ قطرہ مل کے دریا بنتا ہے. اور کچھ چیزیں تو ایسی جو ہیں جو ہم نے پروونشل یا فیڈرل لیول کی پالیسیز میں अर्बन फॉरेस्ट्री को डलवाने की कोशिश की है, और जैसे 10 बिलियन ट्रीज की जो कैंपेन है उसमें हम अर्बन फॉरेस्ट्री का कंपोनेंट भी बिल्ड करवाने की एडवोकेसी करते हैं और हमारे मेंबर्स करते हैं, और उससे ज्यादा यह है कि उसके लिए बजट रीएलोकेशन या अर्बन एरियाज में नर्सरीज को प्रमोट करना ताकि एग्जॉटिक के बजाय इंडिजिनस स्पीशीज जो है वो प्रमोट हो, ताकि जो मिडिल क्लास के लोग हैं वो अपने घरों में एग्जॉटिक ट्रीज लगाने के बजाय या छतों पे वो इंडिजिनस स्पीशीज को ला सके। और पर्टिकुलरली हमारा पाकिस्तान में जो एम्फेसिस है वो ये है कि इस किस्म की स्पीशीज को इस्तेमाल करने की कोशिश की जाए वो बहुत ज्यादा वाटर डिमांडिंग या वाटर थर्स्टी ना हो, ताकि कम पानी इस्तेमाल करें। फिर हमारे जो इस नेटवर्क के मेंबर हैं वो मुख्तलिफ तरह से अर्बन वेजिटेशन को, अर्बन वेजिटेबल्स को, फॉर एग्जाम्पल आपके जो बालकनीज हैं या छतें हैं या आपका जो सामने का कोर्ट यार्ड है या घर के दरवाजे के पास जो जगह है, या अगर किसी के घर में किचन के पास की विंडो हो तो जहां कहीं पे भी लगा सकते हो, वो लोगों को इंकरेज करने का भी और उसकी R&D करने का कंपोनेंट को भी इंकरेज करते हैं। जो ज्यादा बड़ा चैलेंज है हमारे लिए वो यह है कि इन चीजों को स्केल अप किस तरह से किया जाए, और जितनी तेजी के साथ पाकिस्तान की पॉपुलेशन बढ़ रही है और अर्बन एरियाज में फॉरेस्ट्री की डेंसिटी और कैनोपी कम होती जा रही है, उस हिसाब से हमारे लिए बहुत बड़ा चैलेंज यह है कि उसके लिए स्पेसिस को प्रोटेक्ट किया जाए। और अभी गवर्नमेंट की एक कैंपेन चल रही है जिसमें वन क्रोचमेंट को खत्म कर रहे हैं, और हम लोग हमारे मेंबर जो है इसमें वो गवर्नमेंट के साथ एडवोकेसी करने की कोशिश कर रहे हैं कि जो पब्लिक स्पेसेस जो रिक्लेम हो रही हैं उनको छोटे छोटे गार्डन और पार्क में कन्वर्ट करने का किया जाए, वो पब्लिक इंटरेस्ट में आने चाहिए बजाय इसके कि वो किसी और प्लाजा या किसी और सूरत में इस्तेमाल होने शुरू हो जाए। और किसी तरीके से जो हमारी हिस्टोरिकल ट्रेडिशन है जिसमें मुगल पीरियड से लेके ऑनवर्ड सिटीज जो थे वो गार्डन्स थे, जैसे हमने देखा दिल्ली है, लाहौर है, श्रीनगर है, आगरा है, हर जगह पे हमें साउथ एशिया में जो चीज नजर आती है वो यह है कि सिटीज और गार्डन का बड़ा इंटरनेट लिंक था जो मुगल्स ने अपने 400-500 साल के रूल में इस पार्ट को दिया। किस तरह से उसको रिवाइव करने की कोशिश की जाए और इंडस का एक इस किस्म का या इंडस सिविलाइजेशन का एक विजन के ऊपर कंसेंसस क्रिएट करने की कोशिश की जाए जिसमें हम अपनी सिविलाइजेशन को एक गार्डन की इनहेरिटेंस के तौर पर देख सकते हैं, और उसमें अर्बन फॉरेस्ट्री हैज टू प्ले हमारे हिसाब से बहुत रोल इसमें प्ले करना है।
बेहद शुक्रिया अली तौकीर शेख साहब, आपने बड़ी तफसील से बताया कि आपका जो एक नेटवर्क है 800 फॉरेस्टर्स का वो क्या कर रहा है लीड पाकिस्तान, और आपने मशवरे भी दिए कि पाकिस्तान में जंगलात को उगाने के लिए और तेज़ तर रफ्तार से दरख्तों को तेज़ करने के लिए क्या कुछ होना चाहिए और कैसे अपना पुराना जो वर्षा है जंगलात का, बागात का, उसको वापस लाने की कोशिश की जाए। हम आपका शुक्रिया अदा करते हुए प्रोग्राम को आगे बढ़ाते हैं। हमारे साथ इस वक्त मौजूद हैं रोमिना, भी हमारे साथ मौजूद हैं, लेकिन रोमिना साहब आप इनकी बातें सुनिए क्योंकि फिर हम आपसे ये कहेंगे कि ये जो बातें ये लोग माहिरीन कर रहे हैं इसकी इम्प्लीमेंटेशन हुकूमत किस तरह करेगी। तो पहले मैं मोहम्मद उबैद हनीफ साहब को शामिल कर रही हूँ। इस्लामाबाद में एक आर्किटेक्ट हैं, एनवायरमेंटल डिज़ाइनर हैं और डायरेक्टर हैं स्कल्प्ट के, इनकी ऑर्गेनाइजेशन है जो इमारत के डिज़ाइंस के ज़रिए वर्टिकल गार्डनिंग सिखा रहा है और उसको फराहम कर रहा है लोगों को। अस्सलाम वालेकुम मोहम्मद उबैद हनीफ साहब। बेहद शुक्रिया आपने होल्ड किया बड़ी देर तक, लेकिन मैं चाह रही हूँ कि एक जो हमारे मेहमान हैं वो तफसील से जो कुछ कहना चाहते हैं वो कह दें ताकि हम हमारे सुनने वालों को ज़्यादा से ज़्यादा मालूम मिल सकें। एक ही गेस्ट है, आप बताइए कि आपका जो इदारा है स्कल्प्ट वो डिज़ाइनिंग में गार्डनिंग करता है तो कैसे, और आबोहवा और ग्लोबल वार्मिंग से निमटने के लिए आप क्या कुछ कर रहे हैं और क्या कुछ मजीद किए जाने की ज़रूरत है पाकिस्तान में?
हाँ जी, स्कल्प्ट जी बेसिकली बनता है सस्टेनेबल कंस्ट्रक्शन अर्बन लैंडस्केप प्लानिंग टेक्नोलॉजी। तो इसमें बेसिकली हमारा जो मेजर फोकस है एक तो ग्रीन बिल्डिंग्स के ऊपर है, और ग्रीन बिल्डिंग्स को अगर आप कंसिडर करें तो इसमें बेसिकली मैक्सिमम यूटिलाइजेशन ऑफ नेचुरल एयर एंड लाइट, और इसमें फिर आप अगर रेन वाटर हार्वेस्टिंग की प्रोविजन देते हैं, फिर इससे अगर इंडिजिनियस मटेरियल्स होते हैं, लोकली मटेरियल्स होते हैं, तो इसको आप एक सस्टेनेबल बिल्डिंग कहा जा सकता है। तो एक तो इसके थ्रू बेसिकली एक आप इस तरह का एक डिजाइन कर सकते हैं। इसके अलावा बेसिकली जो मेरा रिसर्च है वो इस्लामाबाद के ऊपर मैं थोड़ा सा काम कर रहा हूँ, जो इस्लामाबाद की जो ओपन स्पेसेस हैं, जो ग्रीन बेल्ट हैं, पब्लिक स्पेसेस हैं, तो अगर ग्रीन बेल्ट को अगर आप देखें तो डिफरेंट जगहों पे डेटोरिएट हो रही हैं, मतलब खराब हो रही हैं, उनका ग्रीन कवर खत्म होता जा रहा है, उसकी वजह ये कि वहाँ पे पार्किंग बना दी गई है या पेडेस्ट्रियन वहाँ पे चलते हैं लोग, मतलब उनकी पेडेस्ट्रियन मूवमेंट को कंसिडर नहीं किया गया, तो उसकी वजह से वो बैरन होता जा रहा है. और हम क्या उसको बेसिकली उसको हम ग्रीन कवर को प्रिजर्व करने के लिए, थोड़ा सा उनको रिस्ट्रिक्ट करने के लिए, उसके साथ साथ हम पब्लिक को फैसिलिटेट करने के लिए ऐसी चीजें हम प्रपोज कर रहे हैं, और ऐसी हम अवेयरनेस के लिए वर्कशॉप्स कंडक्ट कर रहे हैं. जिस तरह ग्लोबल वार्मिंग हो रही है, एक बहुत मेजर इशू है, तो उसकी वजह से क्या होता है, जब आप धूप में पैदल चलते हैं तो आपकी जो है एनर्जी जो एफिशिएंसी है वो डिक्रीज हो जाती है, और आप लेथार्जिक हो जाते हैं और काम का जो है. तो उसके लिए अगर ऐसे फायदार रस्ते हों, और इसमें भी बेसिकली एक जो इस्लामाबाद का जो प्लानर था, डॉक्सीडस प्लानर था और आर्किटेक्ट भी था, उसने एवेन्यूज का कॉन्सेप्ट दिया था. एवेन्यूज का मतलब है कि ऐसे रास्ते, ऐसे रोड्स जिनके लॉन्ग ट्रीज लगे हों. तो अगर आप इस्लामाबाद के पुराने सेक्टर्स में चीज का जायजा लें तो आपको ऐसे रास्ते, ऐसे ट्रीज मिलते हैं. लेकिन अब करंट सिचुएशन में अगर आप देखते हैं तो एवेन्यूज का सिर्फ नाम रह गया, उन्होंने जो रोड का विड्थ है वो इंक्रीज कर दिया है, जिसकी वजह से अगर आप ट्रीज लगाते भी हैं तो वो अपना स्प्रेड पूरा नहीं कंप्लीट नहीं कर सकता, तो वो इसकी वजह से मतलब वो साया नहीं मिल रहा. तो हम कुछ ऐसी चीजें भी साथ साथ प्रपोज कर रहे हैं, मॉडर्न ट्रेलिस स्ट्रक्चर जिसके ऊपर क्रीपर्स ग्रो कर सकते हैं, और वो बहुत जल्दी मतलब उनका टाइम पीरियड होता है, वो बहुत जल्दी ग्रो करते हैं, और उससे फिर वो साया भी मिल सकता है, ब्यूटिफिकेशन भी हो सकती है, ऑक्सीजन भी जनरेट हो सकती है. और इसी के साथ साथ वर्टिकल गार्डनिंग हम अपने क्लाइंट्स को प्रपोज करते हैं कि जिस तरह अगर साउथ वेस्ट पे वो अगर ज्यादा ट्रीज लगाएं और ऐसी लैंडस्केपिंग करें, तो वहां से क्योंकि गर्मी का टाइम पीरियड बढ़ता जा रहा है, तो हम बेसिकली अपने जो घर है या बिल्डिंग है उसको हम सन से बचा सकते हैं, हार्ड सन से.
अच्छा.
तो इस हवाले से हम अपने लेवल पे कुछ छोटे छोटे एक्सपेरिमेंट्स भी कर रहे हैं, कुछ ऐसे स्ट्रक्चर्स डिजाइन हम लोगों ने किए हैं, प्रपोज किए हैं, हमारी टीम ने हमारे साथ डिफरेंट में अभी दो तीन यूनिवर्सिटीज में भी पढ़ा रहा हूँ, तो उधर के भी जो स्टूडेंट्स हैं उनको भी मैं मोटिवेट करता हूँ ताकि वो इस तरह के प्रोजेक्ट्स में मतलब इंटरेस्ट लें. और इसमें फिर जैसे बहुत सी ऐसी फंडिंग्स अवेलेबल होती हैं जिनको वो अप्लाई किया जा सकता है, ग्रीन फंड्स अवेलेबल हैं इस तरह के. और फिर इसमें हमारा टारगेट ये भी है कि हम प्राइवेट सेक्टर, पब्लिक और प्राइवेट पार्टनरशिप के थ्रू वो कम्युनिटी इन्वॉल्व की जाए इस तरह के प्रोजेक्ट्स में.
बिल्कुल, क्योंकि जब तक
ब्रांडिंग होती है लोगों की, तो उसमें मतलब ब्रांडिंग भी हो साथ साथ लेकिन लोगों को फैसिलिटेट किया जाए,
फैसिलिटेट किया. और जो आप कर रहे हैं और जो आपका इदारा भी कर रहा है, और आप बड़ी बड़ी कोशिशों में मसरूफ़ हैं कि किसी तरह ये जो कंक्रीट की इमारतें हैं और जो हाई टेम्परेचर की वजह भी एक वो भी बन रही हैं, उनको इस मसले पर काबू पाया जा सके, और आबोहवा के जो मसाइल आइंदा पैदा होने वाले हैं उन पर काबू पाने की कोशिश अभी से शुरू की जाए. बेहद शुक्रिया आपका, आप बेहद शुक्रिया. और अब हम प्रोग्राम को आगे बढ़ाते हैं, और हमारे साथ इस वक्त रोमीना खुर्शीद साहिबा का तो टेलीफोन हमसे ड्रॉप हो गया. अमजद रशीद साहब हमारे साथ मौजूद हैं. अस्सलाम वालेकुम अमजद रशीद साहब.
वालेकुम अस्सलाम.
आपका भी बहुत शुक्रिया, बड़ी देर आपको होल्ड कराया. और हमने प्रोग्राम के शुरू में बताया था कि आज के हमारे साथ आप मौजूद हैं, लेकिन हम आपसे बात ज़रा देर से कर रहे हैं इसलिए कि हम चाहेंगे कि आप हमारे सुनने वालों को बताइए. आप क्लाइमेट चेंज से मुतालिक बलूचिस्तान के साबिक निगरान वज़ीर भी हैं, IUCN पाकिस्तान की नेशनल कमेटी के चेयरमैन भी हैं, और पाकिस्तान IUCN की पहली रुकन तंजीम जो है तरक्की फाउंडेशन के, उसके आप CEO भी हैं और बलूचिस्तान डेवलपमेंट नेटवर्क के चेयरमैन भी हैं. अमजद रशीद साहब, इतने बहुत सारे आपने काम किए हैं, लेकिन ये बताइए कि बलूचिस्तान में कैसे जंगल लग सकता है, अर्बन फॉरेस्ट्री कैसे हो सकती है बलूचिस्तान में, हमें तो नहीं समझ में आ रहा.
जी दीदी, जो मुझसे पहले हमारे साथी गुफ्तगू करके गए हैं, माशाल्लाह बहुत अच्छी बात की है उन्होंने और बहुत अच्छे अच्छे मशवरे भी दिए हैं. मैं बलूचिस्तान के हवाले से जो बात करूंगा कि बलूचिस्तान क्लाइमेट चेंज से जो पाकिस्तान का जो ये बड़ा सबसे बड़ा सूबा है, ये मोस्ट अफेक्टेड है. अब यहाँ पे अर्बन फॉरेस्ट्री हो या रूरल फॉरेस्ट्री हो, मैं तो ये समझता हूँ कि जो हमारे पब्लिक इंस्टीट्यूशन है, जब तक अनलेस एंटिल वो स्ट्रांग नहीं होंगे, तो शायद ये जो गोल जिनकी बातें हमारे साथी भी कर रहे थे कि ये शायद वो विजन ही रहा. 70 साल होने को आगे हैं हमारे पाकिस्तान को बने हुए मुल्क को. अब भी जो कुछ हो रहा है मैं वो समझ लूँ, सिर्फ और सिर्फ जो है ना लोग खुद ही से कर रहे हैं. वहाँ पे माजरत के साथ जो हमारे साथी हैं जिन्होंने अभी ये मशवरे दिया, आप इनसे पूछें, इन्होंने अपने घर के छतों पे कोई वर्टिकल फॉरेस्ट्री अभी की है, स्टार्ट की है? पूरी दुनिया को तो हम अवेयरनेस देने को चले हैं, निकले, ये अवेयरनेस नहीं है, फलानी, लेकिन हम अपने घर से क्या स्टार्ट करें? what I think, मैं इससे भी agree नहीं करता हूँ जो तौकीर साहब ने कहा कि ये middle class है और upper class है. मैं तो ये समझता हूँ जो हमारी poor communities हैं, they are really protectors of environment. वो तो दरख्त भी लगाते हैं हर घर में, कल्चर का भी हिस्सा है, रिलीजन का भी हिस्सा है, चाहे वो क्रिश्चियन है, हिंदू है, मुस्लिम है या किसी भी मजहब से रखता है, वो प्रमोट भी कर रहे हैं. तो इस बात की जरूरत है कि ये तमाम आइडियाज, अब तो दुनिया एक ग्लोबल विलेज बन गई है, उन आइडियाज को जिन इदारों की जिम्मेदारी है, वो इदारे जब तक अपनी जिम्मेदारी पूरी नहीं करेंगे. अभी तक मैं आपको बताऊं, पिछले दिनों एक डिबेट हुई और एक पाकिस्तान का बहुत मशहूर माशाल्लाह काफी क्रेडिबल इदारा है SDPI, और उन्होंने जो अलार्मिंग फिगर दी स्टार्टिंग फ्रॉम नेशनल टू डिस्ट्रिक्ट लेवल, वो एक स्टडी कर रहे हैं. दे सेड के हम सिर्फ प्लानिंग के लिए अगर आप जाएं, सस्टेनेबल डेवलपमेंट गोल्स की बात हो, प्लानिंग के पास जाएं, तो इस वक्त सिर्फ 9% डेटा अवेलेबल है और वो भी उसकी रिलायबिलिटी में भी जो डाउट है. तो जब आपके पास बेसिक डेटा ही नहीं है, अभी तक आप यही फाइनलाइज नहीं कर सके कि हमारा फॉरेस्ट कवर कितना है नेशनल लेवल पे, प्रोविंशियल लेवल पे, तो आप प्लानिंग क्या करेंगे. और जहां तक रहेगी ये जो अर्बन फॉरेस्ट्री की बात है, इट्स अ वंडरफुल आइडिया, वर्टिकल फॉरेस्ट्री इट्स अ वंडरफुल आइडिया, लेकिन अनफॉर्चुनेटली होता ये है कि ये डेफिनेटली जो एक कोलीग ने हमारी बात की कि बड़े बड़े गार्डन लोगों के होते हैं, पाकिस्तान में वैसी पानी का बोरान है. हम तो अपने शहर में, अपने इलाकों में हम कह रहे हैं कि वो जो आपने लॉन्स लगाए हैं उनको खत्म करें, क्योंकि क्वेटा जैसा शहर या हमारे बलूचिस्तान के जो दूसरे शहर हैं वो तो पूरा सूबा जो है ना वाटर स्ट्रेस है. तो ये जो बड़े बड़े लॉन कल्चर कैसा है, इसको खत्म किया जाए और उसकी जगह पे कोई आर्टिफिशियल चीज की जाए, क्योंकि पानी जो है वो बेसिक जो है ना नीड है आपकी लाइफ की. जब पानी खत्म हो जाएगा तो आप कहाँ करेंगे, ऐसा जो लो वाटर इकोनॉमी को प्रमोट करें. तो जो अर्बन फॉरेस्ट्री की बात है, एक तो उस पर क्वेश्चन है फॉरेस्ट का, मेरा सवाल है हमारे एक्सपर्ट्स का कि इसमें वाटर की कंजम्पशन आप किस लेवल पे लेकर जाएंगे, और पर्टिकुलरली बलूचिस्तान जैसे इलाके को और क्वेटा जैसा सिटी जो इस वक्त केप टाउन बनता जा रहा है, उसमें क्या ये कॉन्सेप्ट किस तरीके से प्रमोट होगा. दूसरा ये कि अगर ये हो भी वाटर से, अगर आप सफिशेंट इन मिनिमम अमाउंट ऑफ वाटर से अगर आप ये करते भी हैं, टेक्नोलॉजी है उसकी जगह पे, लेकिन अनफॉर्चुनेटली ये हुआ कि यही अर्बन फॉरेस्ट्री का जो मॉडल है, मैं शहजाद साहब से मेरी कोऑर्डिनेशन हुई, आई विजिटेड कराची इस जगह की, डेफिनेटली माशाल्लाह काम अच्छा हो रहा था, बट व्हेन आई रिक्वेस्टेड हिम टू कम एंड रेप्लिकेट इन बलूचिस्तान, तो उनके जो रेट थे वो इतने हाई थे कि हम अफोर्ड ही नहीं कर सकते. तो वो एक सिर्फ स्क्वायर मीटर का जो है ना वो लाखों में पैसा दे रहे थे कि जी इतना.
तो क्या इसकी वजह यानी कि बलूचिस्तान में ऑलरेडी ये सूरत हाल है कि वो वहाँ वो इम्प्लीमेंट नहीं हो सकता वो उनका तरीका?
हो सकता है मैं कह रहा हूँ, देखिए रिसाइकल वाटर हो सकता है, टेक्नोलॉजी थी, हमने सिर्फ रिक्वेस्ट की थी कि आप आके हम ये मॉडल डेमोंस्ट्रेट करके दें. अब ये हुआ कि जो आईजी फॉरेस्ट हैं महमूद आसिफ साहब, मेरे बहुत अच्छे दोस्त भी हैं और मैं इंस्पायर भी हूँ उनसे, उनके बड़ा ये इस तरह के गवर्नमेंट ऑफिशियल बहुत कम है पाकिस्तान में जो दिन रात मेहनत करते हैं, काम करते हैं. ये वर्टिकल फॉरेस्ट्री का कॉन्सेप्ट उन्होंने किया और मैं समझता हूँ कि बहुत डायनेमिक है, लेकिन इसमें अगर हम एक और फैक्टर ऐड कर देना कि लोगों को इस तरफ सोशल बिजनेस की तरफ लेकर जाए इसको, कि तब ये लोगों को अगर आप फाइनेंशियल इंसेंटिव होगा तो शायद वो इसको एज ए बिजनेस लेकर चलें और काम करें. और मैं समझता हूँ सबसे बड़े बड़े जो घर हैं इस वक्त ये उनके ऊपर जो ना वर्टिकल फॉरेस्ट्री का काम कंसेप्ट ज्यादा हो. मेरा अपना एक्सपीरियंस ये है कि मैं रूरल एरिया में भी गया हूँ, मैं अपने सूबे की बात करता हूँ, हमें जो आसपास के हमारे कच्चे घर और छोटे घर हैं, मैंने हर घर में तकरीबन एक दो दरख्त लाजमी देखे हैं, वो कल्चर का हिस्सा है. लेकिन जब हम बड़े बड़े घरों में जाते हैं तो हमें लॉन तो बहुत बड़े बड़े नजर आते हैं लेकिन ये चीज नजर नहीं आती. तो ये वो एक मार्केट है हमारे सोशल एंटरप्रेन्योर्स के लिए, यंग के लिए, कि इन बड़े बड़े घरों को एज ए मार्केट आइडेंटिफाई किया जाए और इनके साथ बिजनेस करके इनको इस तरफ प्रभावित किया जाए, क्योंकि बहुत आसान है, पढ़े लिखे भी हैं, विजन भी रखते हैं, अफोर्ड भी कर सकते हैं. तो ये स्टार्ट वहाँ से किया जाता है. तो हमारे दोस्त अली तौकीर बैठे हुए हैं इस्लामाबाद में,
अली तौकीर, और बड़ी देर से हमने रुमीना साहिबा को, रुमीना खुर्शीद आलम को रोका हुआ है, इसीलिए कि वो इस वक्त नेशनल असम्बली की कौमी असम्बली के रुकन भी हैं और साबिक पार्लियामानी सेक्रेटरी क्लाइमेट चेंज भी हैं और इस वक्त भी क्लाइमेट चेंज के काम ही कर रही हैं असम्बली में भी. तो अस्सलाम वालेकुम रुमीना खुर्शीद आलम साहिबा.
جی وعلیکم السلام،
بہت شکریہ اس صبر و تحمل کا جو جس کا آپ نے ہمارے ساتھ مظاہرہ کیا. لیکن اب آپ نے ان سب کی باتیں سنی، اب کچھ بتائیے کہ یہ جو ابھی بات امجد صاحب نے کی ہے کہ لوگوں کو جب تک کوئی انسینٹیو نہیں دیا جائے گا وہ کیسے اس شعبے میں آئیں گے، تو آپ کیا سمجھتی ہیں کہ موجودہ حکومت کی جو پالیسیاں ہیں وہ کچھ اس طرف مائل ہو رہی ہیں کہ لوگوں کو سوشل یعنی انسینٹیوز دیے جائیں کہ وہ زیادہ سے زیادہ درخت لگائیں؟ اور ابھی بھی حکومت نے 10 ارب درخت لگانے کی مہم بھی شروع کی ہوئی ہے، تو سوشل انٹرپرینیورشپ کو کہاں آپ جگہ دے سکیں گے؟
سب سے پہلے تو بہت شکریہ اپنے پروگرام میں مدعو کرنے کے لیے، اور اتنی دور سے مجھے بڑی خوشی ہو رہی ہے آپ کے پروگرام میں شامل ہونے پہ، کیونکہ بہت سارے لوگ ڈیفینیٹلی اس پروگرام کو سنتے. میں کچھ تھوڑا سا جو پریویس کی لائٹ ڈالنا چاہوں گی کہ گزشتہ 5 سالوں میں جو ہے وہ ہم لوگوں نے کافی کوشش بھی کی. جب میں پارلیمانی سیکٹری تھی، آل دوز کہ میرا ٹائم بہت زیادہ نہیں تھا، لیکن جتنا تھا اس میں ہم لوگوں نے کافی کوشش کی. اور اس پہ سب سے زیادہ جو میرا ذاتی طور پر ایریا آف انٹرسٹ تھا، اور جو آئی ہوپ کہ جب منسٹری آف کلائمیٹ چینج میں سے آپ کے پاس کوئی آپ نے مہمان جو مدعو کیے ہیں، اس میں ناصر صاحب اور ہمارے قاری صاحب، بہت سارے جو لوگ تھے، دے ور ویری مچ نون ٹو دیٹ تھنگ کہ ہم لوگوں نے اربن فارسٹریشن کے اوپر بہت زیادہ جو ہے وہ بات کی. اور اربن فارسٹریشن پہ ہمارا سب سے زیادہ فوکس تھا. اس کی ایک وجہ دیکھیں، درخت لگانا میں بالکل سمجھتی ہوں بہت بڑی بات ہے، سب کا اجاریہ بھی ہے. آپ کو پتہ ہے کہ درخت جو ہے وہ ٹائم بہت لیتا ہے اس کو گرو ہونے میں، کرنے میں. ہم نے اس پہ بھی کام کیا، گھر گھر ایک شجر کے نام سے پروگرام کیا. اور مجھے یہ کہنے میں کوئی آر نہیں ہے کہ ابھی اس ٹائم جو کرنٹ گورنمنٹ نے یہ جو درختوں کا پروگرام یا فارسٹریشن کا پروگرام جو اسٹارٹ کیا، یہ گزشتہ اس میں ہم لوگ ڈیزائن کر کے جو ہیں وہ آئے تھے، اور اس میں ہم لوگوں نے سارا کچھ جو ہے وہ کیا. لیکن اچھا قدم ہے اگر کوئی اور کرتا ہے ہمیں اس کا ساتھ بھی دینا چاہیے. اور کلائمیٹ چینج جو ہے میں سمجھتی ہوں کہ ایک ایسا ٹاپک ہے جس پہ کسی کو سیاست نہیں کھیلنی چاہیے، اسے میں کام کرنے کی ضرورت ہے. لیکن اس میں جیسے میرے جو پریویس جو میرے ساتھ ادر لوگ کولیگ بیٹھے ہیں، سامعین بیٹھے ہیں، سن رہے ہیں، جو انہوں نے پارٹیسپیٹ بھی کیا، انہوں نے بڑی اچھی بات کی کہ ہمیں اسپیشیز کو بھی دیکھنا ہے، چیزوں کو بھی دیکھنا ہے. لیکن جہاں تک اربن فارسٹریشن کی بات ہے، میں آپ سے یہ کہتی چلوں کہ میرا نظریہ تھوڑا سا اس سے ہٹ کے، انسینٹیو تو اپنی جگہ ہے، لیکن جتنے بڑے مالز ہیں، مالز بن رہے ہیں، بڑے بڑے پلازاز بن رہے ہیں، ہوٹلز بن رہے ہیں، عمارتیں بن رہی ہیں، ان کے اوپر میں نے اپنے ٹائم پہ بھی کوشش کی تھی پریویس کمانڈر، اب دوبارہ جو ہے ہم لوگ اس میں جوائنٹ ایفرٹ جو ہے وہ لے کے آ رہے ہیں کہ اس میں لازم الملزوم قرار دے دیا جائے کہ دے ہیو ٹو فوکس آن دا اربن فارسٹریشن، اور اپنے پلازاز اور مالز میں ان کے لیے کرنا ہے. کیونکہ آپ دیکھیں ہر ادارہ، ہر مال، ہر کوئی بھی جو ہے وہ سی ایس آر اپنا نکالتا ہے، اور اگر اپنی سی ایس آر میں ان کے اوپر یہ ریگولیشن رول جو ہیں وہ لاگو کر دیا جائے کہ دے ہیو ٹو ڈو اٹ، تو میرے خیال میں ایک تو بہت،
اور آپ اس سلسلے میں کوششیں کریں گی، اور آپ کیونکہ اسمبلی میں بیٹھی ہیں اور آپ اس پر کام بھی کریں گی، اور
لوگ کر بھی رہے ہیں.
اور یہ
ہم چھوٹا سا پوائنٹ میں ایڈ کرتی ہوں، ہم نے پچھلی دفعہ کوشش بھی کی جس میں اسلام آباد میں حمید صاحب زہر، اور مجھے بڑی خوشی ہوئی ان کو سن کے، کیونکہ ہماری ملاقات جو ہے وہ ہوئی بھی اور اس کے اوپر ہم نے سیمینارز بھی کیے. اویئرنیس بہت ضروری ہے اربن فارسٹریشن کے اوپر،
اور اس کے لیے بے حد شکریہ رومینا خورشید عالم صاحبہ. ہمارے ساتھ سید محمود ناصر صاحب ایک بار پھر موجود ہیں، انسپیکٹر جنرل آف فارسٹ ہیں.
ایک چیز میں تھوڑی سی
جلدی سے کہیے، ہمارے پاس آدھا منٹ ہے.
بالکل، ہم لوگوں نے اس کے اوپر کام بھی کیا، اور گھرانہ گروپ آف کمپنیز کے ساتھ ہم لوگوں نے مل کے کیا، اور ان کی جو بلڈنگز ہیں اس کے اوپر انہوں نے پرومس، نہ صرف پرومس کیا بلکہ اس کے اوپر لایا عمل شروع بھی کر دیا، اور اس پہ جو وہ ہے وہ اربن فارسٹریشن کے تحت جو ہے وہ اس کو بلڈ اپ کر رہے
ہیں. بے حد شکریہ، بے حد شکریہ.
اس طرح جو کوئی کرتا ہے تو اس کو ہمیں سرٹیفائیڈ بھی کرتا ہے.
بالکل. اور آخر میں سید محمود ناصر صاحب، انسپیکٹر جنرل آف فارسٹ، جلدی سے بتائیے کہ آئندہ کے آپ کے کیا اربن فارسٹری کو پروموٹ کرنے کے لیے آپ کیا کریں گے؟
پہلے تو میں آپ کا بہت شکریہ ادا کرتا ہوں کہ آپ نے کچھ ایسے اصحاب سے ملایا جن کے بارے میں جانتا ضرور تھا لیکن ملاقات نہیں ہوئی تھی. اب پہلا تو کام ہم یہ کریں گے کہ ان کے ساتھ مل کے ایک مشترکہ لائحہ عمل بنایا جائے گا. اور جو امجد صاحب نے بتایا کہ ایز اے سوشل بزنس، مجھے یاد ہے وہ بھی زمانہ تھا، 5 مرلے کا بھی اگر کسی کا گھر ہوتا تھا تو انہوں نے کالی توری کی بیل لگائی ہوئی ہوتی تھی.
بے حد شکریہ
بیل لگائی ہوئی ہوتی تھی.
میں ہوں ناصر صاحب، پروگرام کا سمیٹنے کا وقت ہوا. پروگرام کو سمیٹنے کا وقت ہوا. اربن فارسٹری پر ہم نے گفتگو کی. ہمارے ساتھ شریک گفتگو تھے پاکستان کی وفاقی وزارت ماحولیات کے انسپکٹر جنرل آف فارسٹ سید محمود ناصر اور پاکستان کے رکن قومی اسمبلی اور سابق پارلیمانی سیکرٹری کلائمیٹ چینج رومینا خورشید عالم اور پاکستان کے لگ بھگ 800 فارسٹرس کے ایک نیٹ ورک کے لیڈ پاکستان کے سی او تو علی توقیر شیخ اور ہمارے ساتھ بہت سے سامعین مہمان موجود تھے. ان سب کو شکریہ ادا کرتے ہوئے پروگرام کو سمیٹتے ہیں. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
پروگرام ہے آپ کی صحت بہجت حاصل خدمت ہے. کمپیوٹر جن قواعد و ضوابط کے تحت کام کرتا ہے ان میں ایک صلاحیت یہ بھی ہے کہ یہ پرانی ٹیکنالوجی سے نیا ڈیٹا اور معلومات اخذ کر سکتا ہے. مثال کے طور پر آپ اس طرح سے سمجھیے کہ یونیورسٹی آف لندن میں ڈاکٹروں نے ایک ایسے طریقے کار کا پتہ چلا لیا ہے کہ وہ دل کے معمول کے سکین کو دیکھتے ہوئے برسوں پہلے ان مسائل کی پیشگوئی کر سکتے ہیں جو آپ کو بعد میں کبھی درپیش ہو سکتے ہیں. وائس آف امریکہ کے کیون ناکس کی رپورٹ کے مطابق اس نئی ٹیکنالوجی سے یہ امید کی جا رہی ہے کہ اس سے مریضوں کے پاس یہ اختیار ہوگا کہ وہ آنے والے دنوں میں دل کے کسی بھی نوعیت کے عارضے کی روک تھام کے لیے ممکنہ اقدام اٹھا سکیں. آئیے اس طریقہ کار کا ایک جائزہ لیتے ہیں. اس وقت دل کو سکین کرنے سے مریضوں کو بآسانی معلوم ہو جاتا ہے کہ آیا شریانوں کے سکڑنے کا عمل شروع ہو چکا ہے, لیکن اس سے زیادہ کچھ نہیں.
Now with a new technology we can take it beyond that. You can say you do not have a significant narrowing.
یونیورسٹی آف آکسفورڈ کے چارلس لیمبرس اینٹنی آئٹس کا کہنا ہے کہ اب نئی ٹیکنالوجی کے ساتھ ہم اس سے کہیں زیادہ معلومات حاصل کر سکتے ہیں کہ اگر آپ کی شریانیں سکڑ نہیں رہیں لیکن ان پر سوجن ہے اور اس لیے 5 برس میں یہ تنگ ہونا اور سکڑنا شروع کر دیں گی. ہو سکتا ہے کہ یہ جاننے کے بعد آپ ابھی سے حفاظتی اقدام اٹھانا شروع کر دیں, دوا کا استعمال کرنے لگیں تاکہ شریانوں کے اندر پلیک پیدا نہ ہو اور آپ بیماری سے محفوظ رہیں. تحقیقار کہتے ہیں کہ شریانوں کے ارد گرد سوجن کا علم پہلے سے ہو جانا ایک بڑی کامیابی ہے جس سے دل کے عارضے کی روک تھام ممکن ہو سکتی ہے.
The holy grail in cardiovascular diagnostics was to find a way to identify inflammation in the heart artery.
University of Oxford کے چارلس لیمبرس اینٹنی آئٹس کا کہنا ہے کہ دل کے عارضوں کی تشخیص کے لیے اہم ترین بات یہی تھی کہ دل کی شریانوں کے ارد گرد سوجن کا پتہ لگایا جا سکے, اور گزشتہ 50 سالوں سے ہم اسی بات کا پتہ لگانے کی کوشش بھی کر رہے تھے, کیونکہ اگر آپ کو شریانوں کی سوجن کے بارے میں پتہ چل جائے تو یہ بات وثوق سے کہی جا سکتی ہے کہ بالآخر شریانوں میں پلیک پیدا ہو جائے گا اور اس طرح مخصوص شریانیں دل کے عارضے کا باعث بن سکیں گی. آکسفورڈ کے تحقیقاروں کو یقین ہے کہ ان کے اس کام کی وجہ سے سالانہ 30,000 افراد میں یہ پتہ چلایا جا سکے گا کہ انہیں مستقبل میں دل کے دورے کا خطرہ لاحق ہو سکتا ہے.
UK we have 100,000 heart attacks every year. With this new technology, although we have not estimated the exact number,
یونیورسٹی آف آکسفورڈ کے چارلس لیمبرس اینٹنی آئٹس کہتے ہیں کہ برطانیہ میں ہر سال 100,000 افراد کو دل کا عارضہ لاحق ہوتا ہے, اور اس نئی ٹیکنالوجی کے ساتھ اگرچہ ہم دل کے دوروں کی اصل تعداد کا علم تو حاصل نہیں کر سکتے لیکن 20-30% افراد کے بارے میں جان جاتے ہیں کہ انہیں دل کا دورہ پڑ سکتا ہے, کیونکہ ان افراد کے اسکین سے ہمیں یہ معلوم ہو سکتا ہے اور جو اسی مقصد کے لیے ہمارے پاس آتے بھی ہیں. دنیا میں دل کی بیماری اور سٹروک موت کی کلیدی وجوہات میں شمار ہوتے ہیں. دل کے امراض کے بارے میں بات ہوئی تو کیوں نہ آپ کو تھوڑی سی معلومات اور دیں. وائس آف امریکہ کے میڈیکل شعبے کے لیے نمائندہ کیرل پیئرسن کی رپورٹ کے مطابق امریکہ کی ریاست اوہائیو کے شہر کولمبس میں اب دل کے مختلف عارضوں کا سامنا کرنے والے بیشتر افراد کے لیے زندہ رہنے کے مواقع بڑھ گئے ہیں, چاہے یہ عارضہ غیر معمولی دھڑکن کا ہو یا پھر دھڑکن کے رک جانے کا. اور اس کا سہرا بندھتا ہے ان پروسیجرز پر جو ایک مقامی ہسپتال نے ایمرجنسی کے عملے کے ساتھ مل کر بنائے ہیں. کارڈیک اریسٹ یا پھر عام لفظوں میں دل کے دورے کی صورت میں ایک ایک لمحہ قیمتی ہوتا ہے, اور اس کا دار و مدار اس بات پر ہے کہ مریض کی بقا کے لیے مدد کتنی تیزی سے پہنچتی ہے. اگر پاس موجود کوئی راہگیر مصنوعی تنفس فراہم کرے جسے CPR بھی کہتے ہیں, یا پھر کسی کے دل کی دھڑکن رکنے کے لیے 1 یا 2 منٹ کے اندر اندر ڈیفبریلیٹر کا استعمال کر لیا جائے تو جان بچانے کے امکان 70% تک ہوتا ہے. امریکہ میں آگ بجھانے والا عملہ کسی ہنگامی صورتحال کا سامنا کرنے کے لیے سب سے پہلے پہنچتا ہے۔ کولمبس اوہایو میں فائر ڈپارٹمنٹ کو سی پی آر کے لیے ایک نیا آلہ ملا تو پھر عملے کے افراد نے یہ جاننا چاہا کہ وہ مزید جانیں کس طرح سے بچا سکتے ہیں۔ اوہایو اسٹیٹ یونیورسٹی کے ویکسنر میڈیکل سینٹر کے ڈاکٹروں کے ساتھ مل کر انہوں نے ایک نیا عملی منصوبہ ترتیب دیا ہے، اور وہ یہ کہ جب کسی مریض کو ایمبولنس میں لایا جاتا ہے تو عملہ ہسپتال کو ٹیلی فون کر دیتا ہے اور پھر مریض کو ایک میکان کی خودکار سی پی آر مشین کے ساتھ جوڑ دیا جاتا ہے۔ پھر اسی دوران ہسپتال میں ایک ٹیم لیب کے اندر مریض کے علاج کی تیاری کر لیتی ہے، اور اس لیب میں دل کا معائنہ کرنے کے لیے جدید ترین آلات نصب ہوتے ہیں۔